کہ آیا یہ دنیا کسی نے بنائی ہے یا یہ دنیا خود سے بنی ہے. اگر آپ نے یہ کہا کہ یہ دنیا کسی نے نہیں بنائی تو پھر تو میں نے کہا انسان آزاد ہو گیا, جو کرنا ہے کرتا رہے, کوئی مسئلہ نہیں. اگر کسی نے بنائی ہے پھر ایک اور سوال ہے, بنانے والا ایک ہے یا ایک سے زیادہ ہیں؟ جو بھی آپ کا جواب ہوا پھر تیسرا سوال ہوگا, ایک ہے یا ایک سے زیادہ ہے, بنائی کیوں ہے؟ تو ابھی ہم دو سوالوں پہ رک جاتے ہیں, وہ یہ ہے کہ دنیا کسی نے بنائی ہے یا خود سے بنی ہے, اور اگر کسی نے بنائی ہے, ایک نے بنائی ہے یا چند نے بنائی ہے. ایک دلیل آپ کی خدمت میں عرض کروں گا, اس ایک دلیل سے دونوں جواب ملنے چاہیے. توقع یہ ہے کہ دونوں جواب مل جائیں گے. درود بھیجیے گا محمد و آل محمد. صاحب یہ دنیا ایک نے بنائی ہے, کسی نے بنائی ہے یا کسی نے نہیں بنائی ہے, خود سے بنی ہے؟ ایک واقعہ, آئنسٹائن کا نام آپ نے سنا ہے, دنیا کے اوقلاء میں شمار کیا جاتا ہے, چند بڑے عاقلوں میں سے ایک عاقل ہے. اس کی تھیوری آف ریلیٹیویٹی ابھی بھی بہت مشہور ہے, مختلف نظریات پیش کیے اس نے. آئنسٹائن ایک ماڈل بناتا ہے میگنیٹس کے ذریعے سے سولر سسٹم کا, سولر سسٹم کا ایک خوبصورت ماڈل میگنیٹس کے ذریعے سے بنایا. اس میں کوئی پلر نہیں تھا, بیچ میں ایک میگنیٹ لگا ہوا تھا, نو میگنیٹ اس کے گرد روٹیٹ کر رہے تھے. بڑا خوبصورت سولر سسٹم کا ماڈل, اور سارا میگنیٹک فیلڈ سے بنا ہوا. وہ جب بن گیا تو اس کا ایک دوست ملنے آیا اس سے, جو خود کسی خدا کا ماننے والا نہیں تھا. خود آئنسٹائن اللہ کا ماننے والا تھا, خدا کا ماننے والا تھا, عیسائی تھا بہار. تو وہ جو دوست ملنے آیا اس نے سولر سسٹم کا یہ ماڈل دیکھا, اسے بہت خوبصورت لگا کہ سورج کی طرح بیچ میں ایک بڑا میگنیٹ ہے, اطراف میں چھوٹے میگنیٹ ہیں. جس طرح سولر سسٹم میں مارس چھوٹا پلانٹ ہے تو اس کا میگنیٹ چھوٹا ہے, زمین کا ذرا سا بڑا, اور یہ اور وہ, بہت خوبصورت. کہنے لگا بہت اچھا سسٹم بنا ہوا ہے, تم نے کب بنایا؟ کہنے لگا میں نے نہیں بنایا ہے. کہنے لگا میں توقع نہیں کر رہا تھا کہ تمہارے علاوہ دنیا میں کوئی اور بنائے. تو کہنے لگا دنیا میں کسی اور نے بھی نہیں بنایا ہے. کہنے لگا پھر کیسے بنا؟ کہا کہ یہ بہت بڑا میگنیٹ تھا, میں رات کو رکھ کے بھول گیا تھا, رات میں کسی وجہ سے گر کے ٹوٹا اور ایسا بن گیا. تو اس دوست نے کہا کہ کیا مجھے بیوقوف سمجھا ہوا ہے؟ اتنا خوبصورت ماڈل ہے, اس میں جو ٹیکنیکل کام ہوا ہوا ہے وہ ٹیکنیکل کام جو ہے وہ میرا جیسا آدمی نہیں کر سکتا. بھائی کہ میں تھوڑا موٹا سائنسدان تو میں بھی ہوں, میں نہیں کر سکتا یہ کام. اتنے اتنی کیلکولیشنز چاہیے ہیں, میگنیٹس کا بیلنس ہے, اطراف میں دینا ہے, کون کو پاور دیں, سینٹریفیوگل سینٹریپیٹل, یہ اور وہ, یہ تو ہمارے بس کی بات نہیں ہے, تمہارا جیسا آدمی کر پائے گا. اور تم کہہ رہے ہو کہ یہ اتفاق سے رات کو میگنیٹ گرا تھا اور بن گیا. کہنے لگا بیوقوف تم ہو, تم یہ ماڈل ایکسیپٹ نہیں کر رہے کہ خود سے بنے, اور پوری دنیا کو ایکسیپٹ کرتے ہو خود سے بن گئی ہے. یہ کیسے ہو سکتا ہے؟ یہ بہت بڑی دلیل ہے. وہ یہ کہ اس دنیا کے اندر ایک آرگنائزیشن ہے, کوآرڈینیشن ہے, اور یہ کوآرڈینیشن اور آرگنائزیشن اتنا شدید ہے کہ ایک سائنٹسٹ کے بقول اگر ایک مچھر چند دفعہ زیادہ پر مار لے تو پوری کائنات تباہ ہو جائے گی. ایک مچھر چند دفعہ زیادہ پر مار لے تو پوری کائنات تباہ ہو جائے گی. شاید تھوڑا سا مبالغہ ہو لیکن سسٹم بہت شدید ہے. آپ دیکھیے, آپ نے تھوڑا سا فوزل فیول کو زیادہ ضائع کیا, تیل اور گیس کا تیزی سے استعمال کیا, تو پتہ چلا وہ اوزون لیئر خراب ہو گیا. اس اوزون لیئر کے نتیجے میں اسکن کینسر بڑھ گیا, اور فصلوں کا معاملہ خراب ہو گیا, اور دنیا کا ٹیمپریچر بڑھ گیا, اور ٹیمپریچر بڑھنے سے جناب علی پوری دنیا غرق ہو جائے گی, وہ ساؤتھ پول اور نارتھ پول کے برف پگھلنے لگے. اتنا شدید کوآرڈینیشن ہے کہ آپ لکڑی بھی زیادہ جلائیں گے افریقہ کے اندر تو نارتھ پول پگھلنے لگے گا. ارے اتنے شدید کوآرڈینیشن کی بنی ہوئی دنیا, جس کو سمجھنے کے لیے آج 36 علوم کے اندر پی ایچ ڈی اور ڈیلٹس ہو رہے ہیں, وہ خود بخود بن گئی ہے. تو آئنسٹائن نے کہا کہ بھائی یہ بات تو سمجھ میں نہیں آتی. تو اسے ماننا پڑا کہ ہاں بھائی واقعی سمجھ میں نہیں آتی کہ اتنی شدید متوازن دنیا خود سے بن گئی ہو. اور اب اس دنیا کا آپ مطالعہ فرمائیے تو انسان حیران رہ جاتا ہے. ایک روایت ہے ہمارے پاس, یقیناً آپ نے سنا ہوگا, توحید مفضل نام کر کے, یہ امام ششم امام جعفر صادق علیہ الصلوۃ والسلام سے منقول ہے. صلی اللہ علیہ محمد محمد. مفضل راوی کا نام ہے اور یہ بہت طویل روایت ہے، کتابچوں کی صورت میں پاکستان میں بکی ہوئی بھی ہے، یہ بکتی ہے اور بازار میں مل جائے گی آپ اگر کہیں خرید لیں. شیخ صدوق سے منقول ہے یہ روایت. اس روایت کے اندر مفضل نامی جو راوی ہیں ان کا ایک سامنا ہوا ایک دفعہ کسی دہریے سے، اور اس دہریے نے کچھ ایسی باتیں کہیں کہ مفضل کے دل میں ایک عجیب تلاطم برپا ہو گیا. امام عالی مقام کے پاس پوچھے، کہا یہ کیا ہو گیا، میں بڑا عجیب سوال پوچھنا چاہتا ہوں. امام عالی مقام نے فرمایا میں جانتا ہوں تم کیا پوچھنا چاہتے ہو، کسی نے یہ کہا خدا ہے یا نہیں اور تمہارے دل میں شک آ گیا ہے. کہا یہی ہوا ہے. کہا تم کل میرے پاس آنا، میں تمہیں ایک روایت بتاؤں گا، ایسی روایت ہوگی کہ تم خدا کو اپنی آنکھوں سے دیکھو گے. کہنے کے صحیح ہے. رات بڑی بے چینی میں گزاری، امام کی خدمت میں پہنچے، امام نے یہ روایت بتائی، پورا کتابچہ ہے یہ. اور اس روایت میں امام علی مقام نے پوری روایت دلیل نظم کے اوپر رکھی. اور دلیل نظم کیا ہے؟ وہ یہ کہ کائنات کے کوآرڈینیشن سے پتہ چلتا ہے، کائنات کے اندر شدید نظم و ضبط سے پتہ چلتا ہے کہ اس کا کوئی بنانے والا خود سے نہیں بنے گی. اب میں آپ کے سامنے اس روایت کا صرف ایک حصہ عرض کرتا ہوں. درود بھیجے گا محمد و آل محمد. امام علی مقام نے روایت کے ایک حصے میں چہرے کے مختلف اعضاء کا جائزہ لینا شروع کر دیا. فرمایا اپنے چہرے کو دیکھو. تو واقعی کبھی آپ آئینے میں کھڑے ہو کر یہ روایت پڑھیں تو آپ کو بڑا اچھا لگے گا. چار قسم کے بال آپ کو نظر آئیں گے، داڑھی کے اور مونچھوں کے بال، پلکوں کے بال، بھووں کے بال اور سر کے بال. ان چاروں کو ایک دوسرے کی جگہ رکھیے، پھر کمال دیکھیے. پلکوں کو سر پہ لگا لیجئے اور سر کے بال کو بھووں پہ لگا لیجئے، تو اندھے ہو کر گھومتے رہیں گے، نظر ہی نہیں آئے گا. اور اس پلکوں کو اگر مونچھوں میں لگا لیجئے تو آپ کو ایک اور ہنگامہ نظر آئے گا. امام علی مقام نے فرمایا دیکھو اللہ نے کس خوبصورتی سے ان بالوں کو تقسیم کیا ہے کہ پلکوں کے بال کو اگر وہ گھنا کر دیتا تو ہماری آنکھوں میں اتنا زیادہ سایہ پڑتا کہ ہمیں کچھ نظر ہی نہیں آتا. اگر یہ پلکوں کے بال سخت نہ ہوتے، نرم ہوتے تو ہماری آنکھوں میں گھس جاتے. اس نے سخت کیا اور ذرا سا اونچا بھی کر دیا کہ شیڈ اچھا رہے اور روشنی بھی آتی رہے اور آنکھوں میں بھی نہ جائے. اور بھووں کے بال کو اتنا گھنا کیا کہ پسینہ آنکھوں میں نہ جائے، کہ اگر یہاں پلکوں کے بال لگے ہوئے ہوتے تو سارا پسینہ ٹپک ٹپک کے آنکھ میں جاتا اور ہم دیکھ ہی نہیں سکتے تھے. اور اگر بالوں کے بال سر کے بال کو کہیں یہاں لگا دیتا تو سارا ختم ہو گیا تھا معاملہ، پتہ چلا کہ بھووں کے بالوں نے منہ تک میں پہنچ گئے. تو خدا نے اتنی خوبصورتی سے بالوں کو لگایا ہے. اور اگر ہاتھوں کو دیکھیے، پاؤں کو دیکھیے، اب بس ذرا سا سوچئے آپ کا گھٹنا آگے کے بجائے پیچھے مڑ رہا ہوتا. امام علی مقام نے اس روایت کے اندر اتنا خوبصورت ترسیم کیا کہ واقعی اگر اس کے اوپر غور کرنا شروع کر دے تو اور آدمی سوچے یہ سارا کا سارا کام اتفاقاً ہو گیا. ابھی یہ تو ظاہر کی بات ہے. آج کی جو میڈیکل سائنس ہے وہ آپ کو پتا ہے کہ باڈی کے مائکرو سسٹمز کا جائزہ لیتی ہے. یعنی دیکھیے باڈی میں ایک تو پوری بدن کا نظام ہے، پھر اس بدن کے نظام میں علیحدہ چھوٹے چھوٹے نظام ہیں. مثلاً سانس لینے کا ایک علیحدہ نظام ہے، تو یہ جو ریسپریٹری کا سسٹم ہے جس کے اندر مثلا پھیپڑے ہیں، اب پھیپڑوں کے اندر کا جو مائکرو سسٹم ہے کہ پھیپڑوں کے اندر کس طرح سے اس میں مثلا سادہ زبان میں کہیں تو بیگز بنے ہوئے ہیں جس کے اندر گیسز جاتی ہیں، پھر اس میں وینز گئی ہوئی ہیں، پھر اس کا جو چھوٹے چھوٹی چیزوں کا سسٹم ہے، اب ان مائکرو سسٹمز کے اوپر میں نے عرض کیا پی ایچ ڈی اور ڈیلیٹس ہو رہی ہیں. یہ سارا کا سارا کام اتفاقاً ہو گیا تو ہم دیکھتے نہیں اس میں کوئی بنانے والا چاہیے. ابھی بس اتنے پہ رکیے، کوئی بنانے والا چاہیے، پھر ثابت کریں گے یہ ایک ہی بنانے والا چاہیے، دو نہیں ہو سکتے، بس کوئی بنانے والا چاہیے. اچھا اگر کوئی یہ کہیں گے نہیں بھائی یہ سارا اتفاق سے ہو گیا تو ہم اس سے کہیں گے کہ ایسا کرو، ایسا ایک اتفاق ایک دفعہ اور کر کے دکھا دو، ایسا ایک اتفاق ایک دفعہ اور کر کے دکھا دو. وہ کیا کرو، اس جسم کے اندر جو رگیں ہیں وہ رگیں کئی سو میٹر کے قریب بنتی ہیں. یعنی یہ جو میں کئی سو میٹر کہہ رہا ہوں، تھوڑا سا कम करके कह रहा हूं, वरना किलोमीटर्स की बात है ये। आप किलोमीटर्स के बराबर रगों को कहीं इस तरह से इत्तेफाकन जुड़ा के दिखा दीजिए। एक किलोमीटर की रग एक बच्चे को दे दीजिए और उससे कहिए जरा बॉडी में जोड़ ले। तो बड़े बड़े जो सर्जन हैं वो ये काम नहीं कर पाएंगे। इत्तेफाक की बात करते हैं तो मैं इत्तेफाक का एक और नमूना आपकी खिदमत में अर्ज करता हूं, और वो ये है कि आप ये इमारत देख रहे हैं, ये इमारत बनी हुई है और इसके बने होने से आपने अंदाजा लगाया क्या कि ये इत्तेफाक से बनी है खुद से बनी है? तो आप कहेंगे इत्तेफाक या खुद से बनने का तो सवाल ही पैदा नहीं होता, इसको बनाने वाला चाहिए। आप एक ये काम कीजिए कि एक ट्रक ले लीजिए, ट्रक भी एक किस्म होती है जो डीलोड कर देता है सामान को, उसको ले लीजिए आप, उसमें बजरी भर लें, पानी डाल लें, ईंटें डाल लें, दो चार शीशे डाल लीजिए और लकड़ियां डाल लीजिए, सरिया डाल लीजिए, जितना कुछ चाहिए इस इमारत को बनाने के लिए वो सब उसमें डाल लीजिए, एक पहाड़ी पे ले जाइए, ऊपर से डीलोड कर दें और नीचे ये इमारत बन जाए। एक दफा नहीं होता दो दफा कर लें, दो दफा नहीं होता मैं कहूंगा एक करोड़ दफा कर लीजिए, कभी कोई एक कमरा बनेगा उससे। इत्तेफाक से कोई काम नहीं होता। एक दफा नहीं कीजिए, हर रोज 10 दफा कीजिए, हर रोज 100 दफा कीजिए, आहिस्ता कीजिए, तेज कीजिए, जल्दी कीजिए, देर से कीजिए, सुबह कीजिए, शाम कीजिए, हर तरह से करके देख लीजिए, कभी एक कमरा बनेगा कभी नहीं बनेगा। एक दफा डायरेक्ट फेंक दीजिए, एक दफा लुढ़का के फेंक दीजिए, जो तरीका सोच सकते हैं वो कर लीजिए, सूरज निकला हुआ हो, सूरज डूबा हुआ हुआ हो, जो भी चाहते हैं। इत्तेफाक से ये काम नहीं हो सकता। उसकी वजह क्या है? उसकी वजह यह है कि हमारे सामने एक और कानून होता है जिसको हम प्रोबेबिलिटी का कानून कहते हैं, कानून एहतमाल, कि भाई अगर दो कार्ड हैं ए और बी, और दो कार्ड में से मैं एक कार्ड निकालना चाहता हूं, मसलन ए कार्ड, तो मेरे सही होने का चांस 50% है, और अगर चार कार्ड हैं और मैं सही कार्ड निकालना चाह रहा हूं तो एहतमाल 25% है, और अगर मैं चार कार्ड को सही तरतीब से निकालना चाह रहा हूं यानी ए बी सी डी, तो अब एहतमाल 16 में से एक कम हो जाएगा, यानी 16 में से एक रह जाएगा, बल्कि शायद इससे भी कम। अब अगर ये 10 कार्ड हो और मैं सही तरतीब से निकालना चाहूं तो हजारों में एक इम्कान होगा कि ये सही निकलेगा, और ऐसा इंसान बनाने के लिए कई अरब में एक चांस होगा, कई अरब भी मैं कम करके बता रहा हूं, क्योंकि मैं अगर खरब कहूं तो जहन से निकल जाता है खरब होता कितना है, कई खरब में एक चांस होगा कि इंसान बने। इतनी मिकदार को साइंस की इस्तेलाह में नेग्लिजिबल कहते हैं, कहते हैं ये इम्कान नहीं है, खत्म हो गया मामला। तो इम्कान नहीं है कि ये इंसान, ये खिलकत इत्तेफाक से खल्क हो जाए, इस किस्म का कोई इम्कान नहीं है। अब यह है कि साइंस ने कुछ थ्योरीज दी हैं कि शायद भाई इत्तेफाक के जरिए से कोई मामला हल हो जाए, वो ये कि कहा बिग बैंग हुआ था और उस धमाके के नतीजे में सब चीज़ें फैलना शुरू हो गई थी और आहिस्ता आहिस्ता होता रहा यहाँ तक कि दुनिया इस शक्ल में बन गई। बहुत सारे सवाल उस थ्योरी के ऊपर रह जाएंगे। बहुत सादा और आसान करते हुए, चूंकि मैं जानता हूँ मजलिस में अकायद को बताना ये अल्लाह ही करवा दे तो करवा दे, किसी और के बस की बात नहीं है। बिग बैंग थ्योरी के ऊपर क्या क्या इतराजात हो सकते हैं? पहली बात तो ये कि वो मादा जिसके अंदर धमाका हुआ वो मादा कहां से आया? धमाका हुआ क्यों? आप कहिए 15 अरब साल पहले धमाका हुआ, जैसे कि वो स्टीफन हॉकिंग कहता है कि 15 अरब साल पहले हुआ, तो भाई सवाल ये है कि 16 अरब साल पहले क्यों नहीं हुआ? इसका मतलब है किसी ने धमाका किया, इसका मतलब है ये मखलूक हुआ और कोई और था जिसने यहां पर असर डाल दिया। तो और भी दसियों सवालात हो जाएंगे यहां पर, मैं इस मामले को और अगर तुलानी करूंगा तो फिर 10 मजलिसें तौहीद में ही रह जाएंगी। वो ये है कि कुछ भी कर लीजिए इत्तेफाक से ये दुनिया नहीं बन सकती। अब आते हैं अगले सवाल के ऊपर कि अगर इस दुनिया का कोई बनाने वाला है तो बनाने वाला एक है या एक से ज्यादा है? दुरूद भेजिएगा मोहम्मद व आल मोहम्मद। यही जो हमने दलील दी जिसको हम बुरहाने नज्म कहते हैं या दलील नज्म कहते हैं, यही दलील हमें समझाती है कि बनाने वाला एक ही होगा, दो नहीं हो सकते। और उस दलील की तरसीम इस तरह से है, उसकी तस्वीर इस तरह से बनेगी कि आप एक नक्शा बना लीजिए, वो नक्शा दो आर्किटेक्ट को दे दीजिए कहिए आधा आधा बनाओ, बाद में जोड़ लेंगे, बनवा के देखिए अगर आपके पास इतना पैसा हो जाया करने के लिए। एक कार बनाइए, आधा हिस्सा किसी को दे दीजिए, आधा हिस्सा किसी और को दे दीजिए, कह दीजिए दोनों बना के ले आओ, बाद में जोड़ लेंगे। किसी भी सूरत में ये बुरहाने नज्म हमें गाइड कर रहा है कि भाई इस दुनिया में जितना नज्म जब्त पाया जाता है, अगर जमीन का खुदा कोई और हो, आसमान का खुदा कोई और हो, तो जो जमीन का ताल्लुक है आसमान से, वो बता रहा है कि इन दोनों के दो खुदा होना मुमकिन नहीं है, एक ही हो जो इन दोनों को चलाए। अच्छा, अब अगर कोई ये कहे कि भाई ये दो खुदा थे, दोनों एक दूसरे के साथ मिलकर बैठ गए, दो खुदा थे दोनों एक दूसरे के साथ मिलकर बैठ गए, सवाल ये मिलके क्यों बैठे? हम जब मिलके बैठते हैं तो किसी एहतियाज की वजह से बैठते हैं, किसी जरूरत की वजह से बैठते हैं। दो बिजनेस करने वाले हैं, एक मौके पे देखते हैं कि भैया अगर दोनों ने पार्टनरशिप नहीं की, एक दूसरे से लड़ते रहे, तो मामला खराब हो जाएगा, या मैं डूब जाऊंगा बल्कि दोनों ही खत्म हो जाएंगे। तो दोनों जरूरत के तहत बैठ जाते हैं। क्या उन दो खुदाओं को भी किसी चीज की जरूरत थी जो मिलके बैठ गए? अगर जरूरत थी, इसका मतलब है इन दोनों में से कोई भी खुदा नहीं है। और अगर ये दो हैं, तो इसका मतलब है आधे में इसका अमल है, कुछ में उसका अमल है। बस यही कि ये वो वहां पर अमल नहीं कर रहा, इसका मतलब है ये भी मोहताज है, और मोहताज को हम खुदा तस्लीम नहीं करते। दोनों में से कोई भी खुदा नहीं है, बस ये दो होना खुदा के तसव्वुर के खिलाफ है। अगर कोई कहे दो हैं, तो बस हम फौरन सवाल ये करेंगे, इसका मतलब है एक हिस्सा इसका है, दूसरा हिस्सा इसका है, कि दोनों ने मिलकर बना लिया। जैसे ही आपने कहा इधर तक उसका हिस्सा है और उधर तक उसका हिस्सा है, तो बस हम कहेंगे इसका मतलब है दोनों में से कोई भी खुदा नहीं है। क्यों? दोनों मोहताज है, दोनों महदूद है। महदूद होना बता रहा है कि इनके अंदर खुदाई नहीं है। खुदाई वो है जो बेनियाज है, जो किसी का मोहताज ना हो, वो खुदा है। अगर खुद मोहताज है, इसका मतलब है खुद मखलूक है, ये खुदा नहीं है। बस खुद ब खुद बुरहान नज्म, दलील नज्म हमें हिदायत कर रही होती है कि हमें एक ऐसे बनाने वाले की जरूरत है, एक ऐसे साने की जरूरत है जो इन तमाम को नज्म व ज़ब्त दे, एक दूसरे के साथ जोड़ दे, और इन तमाम को लेकर इस पूरी कायनात को बना दे एक वाहिद सूरत में। और नज्म व ज़ब्त की दसियों मिसालें आप इस कायनात में देखेंगे। जरा सा तसव्वुर कर लीजिए, सूरज 24 घंटे की जगह 20 घंटे निकले, यानी सूरज का दायरा 24 घंटे का है, 20 घंटे का कर लीजिए। इलाकों के अंदर सूरज को ज्यादा चमका लीजिए, कम चमका लीजिए, तो आपको फौरन एक इस्तला नजर आएगी, वो इकोसिस्टम, कि पूरा इकोसिस्टम डिस्टर्ब हो जाएगा अगर ये काम किया। ये सब चीजें बताती हैं यहां नज्म व ज़ब्त है। नज्म व ज़ब्त बहुत शदीद है, बनाने वाला एक ना हो तो ये नज्म व ज़ब्त हासिल नहीं हो सकता जो दुनिया के अंदर हासिल हुआ हुआ है।